अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाघेलाई फाल्गुनभित्र खुल्ला दिशामुक्त घोषणाको तयारी, सीमावर्ती गाविसलाई लक्षित गरी सीमा क्षेत्र विकास कार्यक्रम।
बर्दिया ठाकुरद्वाराका रिसोर्टलाई लगानी बढाउन चुनौती, सरकारले बैङ्क तथा वित्तीय संस्था विस्तार गर्न नसक्दा समस्या।
शिक्षक सुगम केन्द्रित हुँदा दाङमा दुर्गमका विद्यालय सुन्ने, जाजरकोटका 20% विद्यालयमा अझै पाठ्य पुस्तक पुगेन।
र बाँकेको अगैयामा आज एकीकृत घुम्ती शिविरको आयोजना।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98-585-877।
टिसा ज्वेल्स एन्ड डायमन्ड्स, नेपालको एकमात्र 100% गुणस्तर प्रमाणित अन्तर्राष्ट्रिय सर्टिफाइड हीरा र हलमार्क भएका प्रमाणित सुन, अधिराज्यभरि एकै मूल्यमा उपलब्ध, सधैँ कस्टमर केयर सर्भिस प्रति समर्पित। टिसा ज्वेल्स एन्ड डायमन्ड्स
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा बाँकेलाई फागुनभित्रै खुला दिशामुक्त घोषणाको तयारीको प्रसङ्ग। बाँके जिल्लालाई आगामी फागुन महिनाभित्रमा खुला दिशामुक्त घोषणा गर्ने गरी तयारी गरिएको छ। जिल्ला विकास समिति बाँकेले घोषणाका लागि आवश्यक गृहकार्य सुरु गरेको जनाएको छ। जीविसमा हिजो आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेलले आगामी फागुन महिनाभित्र जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको बताउनु भएको छ। जीविसका अनुसार जिल्लाका कुल 34 गाविसमध्ये रनियापुर, बेतनी, बनकट्टी, होलिया, साईगाउँ, बेलहरी तथा नेपालगञ्ज उपमहानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न बाँकी छ। अन्य 28 गाविस र कोहलपुर नगरपालिका क्षेत्रलाई भने यसअघि नै खुला दिशामुक्त घोषणा गरिसकेको थियो। स्थानीय विकास अधिकारी प्याकुरेले खुला दिशामुक्त घोषणा पूर्ण साक्षर खोप गाविस घोषणाका लागि आफ्नो तयारी रहेको जानकारी दिनुभयो।
बाँकी जिल्लालाई चाहिँ आगुनको फर्स्ट विकसम्ममा हामीले ओडिएफ गर्ने कि भनेर एउटा कार्यतालिका बनाएको छौँ र त्यो कार्यतालिकामा हामी अगाडि बढिरहेछौँ। त्यसपछि पूर्ण खोप र पूर्ण साक्षरताका कुरालाई पनि हामीले सँगसँगै अगाडि बढाउने कुराहरू गरेका छौँ जिल्लाको हकमा।
अर्को प्रसङ्गमा उहाँले जीविसबाट सञ्चालित योजनालाई पारदर्शी रूपले सम्पन्न गर्नको लागि आफू लागि पर्ने बताउनु भएको छ।
पहिलो प्राथमिकता भनेको अहिलेका हाम्रा कार्यक्रमहरू जेठ 15 गतेसम्म एउटा कार्ययोजना बनाएका छौँ र 15 गतेसम्म हामीले जेठ 15 गतेसम्म सकिन्छ कि भन्ने एउटा कार्ययोजना चाहिँ तयार गरेका छौँ। हाम्रो टिमले एउटा नम्बर 1 म यहाँहरूलाई जानकारी गराएँ। र अर्को कुरा, हाम्रा योजनाहरू दिगोपना र गुणस्तरीय नहुने करिब ब्लेम लाग्ने गरेको अवस्थामा कुराहरूलाई हामी कसरी गुणस्तरीय र दिगोपन गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टिमसम्म व्यापक छलफल पनि हामीले गरिरहेका छौँ। र अर्को कुरा चाहिँ हामी मैले 3 कुराहरू गरेको छु। यहाँ यस योजनाहरू सञ्चालन गर्नुभन्दा पहिला एउटा सुरु अवस्थाको अवस्था कस्तो थियो त्यसको फोटो अनिवार्य राख्ने कार्यक्रम छ अहिले। त्यसपछि बिचमा काम गर्दाखेरिको अवस्थाका कुराहरू छ। अर्को कुरा चाहिँ लास्टमा हामीले योजना सम्पन्न भइसकेपछि र हाम्रो सार्वजनिक सुनाइका कुराहरू, भोर्डिङ बोर्डका कुराहरू र फोटोको कुराहरू हामीले अनिवार्य गरेका छौँ।
यसैबीच सरकारले ल्याएको सीमा क्षेत्र विकास कार्यक्रम बाँकेमा पनि लागू हुने भएको छ। उक्त कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्रका खासकुसमा, कटकुयाँ, कालाफाटा, मटैया, होलिया, हिर्मिनिया, राधापुर, साईगाउँ लगायत 12 गाविस तथा नेपालगञ्ज उपमहानगरपालिकाको 2 वडामा पूर्वाधार विकास माटो पटान र ग्राभेल बाहेक आय आर्जन क्षमता वृद्धि तथा प्रबन्धात्मक कार्यक्रम गरिने भएको हो। पत्रकार भेटघाटमा जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर कमल कुमार घिमिरेले सरकारले ल्याएको यो नयाँ कार्यक्रम भएको जानकारी दिनुभयो।
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा पुग्ने पर्यटकलाई लक्ष्य गरी पर्यटन व्यवसायी भीमबहादुर शाहीले 12 वर्ष अघि सुविधायुक्त नेपाल वाइल्ड लाइफ रिसोर्ट स्थापना गर्नुभयो। जमिन र त्यसमा बनेको पूर्वाधार समेत गरी उहाँले झण्डै 3 करोड रुपैयाँ व्यवसायमा लगाउनुभयो। स्थापनाको एक दशक नागिदासम्म पनि शाहीले अहिलेसम्म आफ्नो व्यवसायमा लगानी बढाउन भने सक्नु भएको छैन। अपेक्षा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटन घुम्न गएका छैनन्। त्यहाँका रिसोर्ट पर्यटकले भरिभराउ हुन सकेका छैनन्। त्यसले गर्दा सञ्चालक शाहीले आफ्नो रिसोर्टमा लगानी बढाउने आँट गर्न नसक्नु भएको हो। पर्यटकीय क्षेत्र ठाकुरद्वारामा अहिलेसम्म कुनै पनि बैङ्कले आफ्नो शाखा विस्तार नगर्दा पर्यटन प्रवर्धनमा चुनौती थपिएको व्यवसायीको ठम्याइ छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा हाल 22 रिसोर्ट सञ्चालनमा छन्। पर्यटन भित्र्याउन सरकारले पूर्वाधार विकास बैङ्क तथा वित्तीय संस्था स्थापना शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्ने उहाँको भनाइ छ। ठाकुरद्वाराका रिसोर्टलाई लगानी बढाउन चुनौती अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
जाजरकोटका करिब 20% विद्यालयका विद्यार्थीले अझै किताब पाउन सकेका छैनन्। शैक्षिक सत्रको 9 महिना बितिसक्दा पनि 10,000 भन्दा बढी विद्यार्थी पुस्तक बिना पढिरहेका मात्र छैनन्। उनीहरूले परीक्षा समेत दिइसकेका छन्। निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीका अनुसार 7 र 8 कक्षालाई कम्प्युटर, गणित, जनसङ्ख्या विज्ञान, 9 र 10 अर्थशास्त्र, शिक्षा लगायत किताब पाइएको छैन। छपाईको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा पुस्तक नछापेका कारण विद्यार्थीले पाउन नसकेका उहाँले बताउनु भएको छ। कान्तिपुरमा भीमबहादुर सिंहले खबर लेख्नु भएको छ।
गुणस्तरीय शिक्षामा जोड दिइरहेको सरकारले सामुदायिक विद्यालयमा दरबन्दी अनुसारकै शिक्षक पठाउन सकेको छैन। दुर्गम क्षेत्रका विद्यालयमा शिक्षक अभावमा पठन पाठन धराशायी बन्दै गइरहे पनि यसतर्फ राज्यले चासो देखाएको पाइँदैन। शिक्षक सुगम केन्द्रित भएका कारण दुर्गमका विद्यालयमा दरबन्दी शिक्षकको संख्या शून्य बन्दै गइरहेको छ। निजी स्रोतमा शिक्षक नियुक्त गरेर पठन पाठन सुचारू गर्ने प्रयास थालिए पनि विद्यालयको कमजोर आय स्रोतका कारण निजी शिक्षक नियुक्त गर्न पनि कतिपय विद्यालयलाई कठिनाइ छ। तर सुगममा भने आवश्यकभन्दा बढी शिक्षक थुपरिएका छन्। विकट जान नमान्ने दरबन्दी शिक्षकलाई ग्रामीण तहमा पठाउन सरकारले अहिलेसम्म कुनै कडाई गरेको पाइँदैन। दाङको खबर देवेन्द्र बस्नेतले नागरिकमा लेख्नु भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन बाँकेको 13 जिल्ला अधिवेशनबाट राजेश केशर खनालको अध्यक्षतामा 17 सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र आचार्य, उपाध्यक्षमा अन्नापूर्ण सिंह, राजन आले श्रेष्ठ, सचिवमा एम रावत, कोषाध्यक्षमा दिनेश राज शर्मा, रोशन श्रेष्ठ, अनुबारुल मुस्ताफा र सहकोषाध्यक्षमा मनोज कुमार गिरी चयन हुनुभएको हो। पश्चिम डायरीमा इन्टिग्रिटी आइडल टप 5 की बिन्दु
मोबाइलको म्यासेज बक्समा जाने, क्यापिटल अक्षरमा आइआइएन टाइप गर्ने अनि स्पेस दिने, 02 लेख्ने र 34001 सेन्ड गरिदिनु भयो भने मलाई चाहिँ एउटा भोट पाक्छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363. खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोगबारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौँ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरीज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081-520-615।
मतदाता दर्ता शिविर सञ्चालन सम्बन्धी सूचना।
निर्वाचन आयोगले मतदाता नामावलीलाई पूर्ण र शुद्ध बनाउने उद्देश्यले बाँकेमा पुस 10 गतेदेखि, बर्दियामा पुस 11 गतेदेखि सबै गाविस कार्यालय तथा नगरपालिका वडा कार्यालयहरूमा क्रमिक रूपमा मतदाता शिविर सञ्चालन हुन गइरहेको छ।
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न, नामावलीमा कुनै त्रुटि भए सच्याउन, मृत्यु भइसकेका मतदाताको नाम हटाउन शिविरमा जाउँ।
शिविरको बारेमा थप जानकारीको लागि आफ्नो गाविस वा नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय वा शिविरको समन्वय गरी संस्था ग्रामीण महिला उत्थान केन्द्र RWDC मा सम्पर्क गर्नुहोस्।
तपाईँ निम्न मोबाइल नम्बरमा फोन गरेर पनि शिविर सम्बन्धी जानकारी लिन सक्नुहुन्छ। बाँकेका लागि 98483-77-236।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्जकी बिन्दु कोर इन्टिग्रेटी आइडल 5 छानिनु भएको छ। महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत कोर देशभरका 1100 बढी निजामती कर्मचारीबाट उत्कृष्ट 5 पर्नु भएको हो। इन्टिग्रेटी आइडल नागरिक तहबाट प्रदान गरिने अवार्ड हो। सरकारी कर्मचारीलाई जवाबदेही गराउनका लागि सुरु गरिएको इन्टिग्रेटी आइडल 3 यो संस्करणमा टप 5 पर्नुभएकी बिन्दु कुँवरसँग कुराकानी गरेका छौँ।
खुसीको अनुभूति गरेको छु। 1100 समथिङ निजामती कर्मचारीहरूले फर्म दर्ता गर्नुभएको थियो, त्यसमा म टप 10 हुँदै अहिले टप 5 आइपुगेको अवस्था छ।
एकदमै राम्रो गरे भन्ने त्यस्तो लागेका कामहरू बुदागत रूपमा भनिरहेछ।
मैले थुप्रै कामहरू गरेको छु जस्तो मलाई लाग्छ, किनभने पीडित र प्रभावितहरूका लागि न्याय दिलाउनका लागि बनेका पैरवी समूहहरू मैले गठन गरेको छु। यसै गरी इन्डिया भनौँ, बाहिरतिर विभिन्न प्रलोभनमा परेर या काममा लगाएर या बेचबिखनकै न्युमा बच्चाहरूलाई जुन इन्डियासम्म पुगाइन्थ्यो त्यहाँबाट उद्धार गर्ने एउटा संयन्त्र मैले त्यहाँ गठन गरेँ, जसले भएका कारणले गर्दा अहिले बहराइजमा उद्धार गर्न सजिलो भएको छ र त्यहाँ बहराइजमा फेला परेका बालबालिकाहरूलाई सोझै नेपालसम्म ल्याउन सकिने अवस्था पनि सिर्जना भएको छ र 21 अनाथ बालबालिकाहरूलाई चाहिँ अभिभावक खोजेर या संरक्षणमा मैले दिएको छु। उनीहरूलाई एउटा पुनर्जीवन पाएका छन्।
तपाईँहरूले गर्ने दायित्व पनि त हो नि, होइन?
दायित्व थुप्रै यस्ता कुराहरू हुन्छन्, दायित्व छ र कर्तव्य पनि छ, तर त्यो कतिसम्म लाग्ने भन्ने कुरा पनि हुन्छ। मैले आत्मैबाट चाहिँ म एउटा राष्ट्र सेवक कर्मचारी मात्र नभइकन म आमा पनि हो, दिदी बहिनी पनि हो र म कसैको श्रीमती पनि हो भन्ने हैसियतले मैले काम गरिरहेको अवस्था छ। थुप्रै यस्ता निजामती कर्मचारी हुनुहुन्छ जो बिहान 10 बजे अफिस जाने, 5 बजे घर जाने गर्नुहुन्छ।
भनेको निजामती कर्मचारीहरूले आफ्नो दायित्व निर्वाह नगरेको स्थिति पनि विद्यमान देखियो उसो भए?
छ, थुप्रै कर्मचारीहरूमा हिजोको भन्दा अहिले केही सुधार चाहिँ आएको छ कर्मचारीहरूमा, तर पनि जति सुधार हुन पर्ने हो त्यो चाहिँ देखिँदैन, किन पारदर्शिताका कुराहरू पनि छन् यसमा, अनुशासनका कुराहरू छन्, लगनशीलताका कुराहरू छन् र कर्मचारीहरूले सेवाग्राहीहरूसँग गर्ने व्यवहारका कुराहरू पनि छन्।
किन कर्मचारीहरूले आफ्नो दायित्व र कर्तव्यलाई बोध गरिरहेका हुन्, यसमा व्यक्तिको इच्छा शक्ति नहुनु वा पोलिसीमा छेकबार हुनु कारण के हो?
पोलिसीका छेकबारहरू पनि छ, तर कतिपय सैद्धान्तिक कुरा मात्रै नभइकन कहिले काहीँ व्यवहारिक कुराहरूमा पनि जान पर्ने अवस्था देखिन्छ कि। र अर्को कुरा के पनि छ भने काम गर्दै जाँदा कर्मचारीहरूले जुन यस्तो अपेक्षा राखेको हुन्छ कि मेरो कामको मूल्याङ्कन गरोस् भन्ने पनि हुन्छ, तर राज्यले कहिले पनि त्यस्तो काम गर्ने कर्मचारीहरूलाई चाहिँ मूल्याङ्कन गरेको देखिँदैन। त्यसैले मान्छेहरू काम गर्दै जाँदा हा के पनि नहुने रहेछ भनेर ब्याक भएका पनि छन्। भने कतिले चाहिँ आत्मैदेखि मैले गर्नपर्छ मूल्याङ्कन भन्ने कुरा आशा फलको आशा चाहिँ गर्नुहुन्न भनेर काम गर्ने चाहिँ थोरै कर्मचारी हुन्छ र धेरै मान्छेले चाहिँ फलको आशा गरेका कारणले गर्दा पनि अब राज्यको त्यस्तो संयन्त्रै छैन। अब राज्यमा विशेष गरी अझ मैले भन्नुपर्दा चाहिँ सरकारी कर्मचारीमा चाहिँ चाकरी र चापलुसी गर्ने मान्छेले चाहिँ अगाडि बढेको छ।
इन्टिग्रिटी आइडल बन्नु भयो भने तपाईँको सेवा प्रवाहमा के परिवर्तन आउँछ?
थुप्रै कुरा आउँछ जस्तो लाग्छ। मैले बाँकी जिल्लामा बस्दा बस्दै थुप्रै काम गरेको छु र अहिले म जुम्ला जिल्लामा गएको छु। जुम्ला जिल्लाको महिला बालबालिकाको अवस्था यति दयनीय अवस्था त्यहाँ रहेको छ। मैले अहिले जाने बित्तिकै जुम्ला जिल्लामा महिला तथा बालबालिका कार्यालयमा एकजना महिलाले पनि आफ्नो गुनासो लिएर आउन आएको मैले देखिनँ। मैले तत्काल अहिले चाहिँ त्यहाँ एउटा हेल्प डेस्क खडा गरेको छु र महिलाहरूलाई चाहिँ सबै ठाउँमा के भन्ने गरेको छु त भन्दा महिला तथा बालबालिका कार्यालयले नै तपाईँहरूको चाहिँ सम्बोधन गर्छ, पीडा सम्बोधन गर्छ है भन्ने त्यो एउटा म्यासेज त्यो छोडेको छु र अहिले बिस्तारै आइ पनि राख्नु भएको छ। र अर्को कुरा त्यहाँको सङ्घ संस्था र पत्रकार साथीहरूसँग समन्वय गरेर अहिले भर्खरै एउटा फेरि हिंसा पीडित महिला र लैङ्गिक हिंसा पीडितहरूको चाहिँ मानव अधिकार आयोगसँग समन्वय गरेर मैले पैरवी समिति पनि गठन गरेर भर्खर आएको छु।
पश्चिम नेपालबाट तपाईँ एक्ली पात्रको रूपमा इन्टिग्रिटी आइडल 5 पर्नु भएको छ, 1 पार्नको लागि के गर्नुपर्छ? यहाँका यस भेगिए बासिन्दासँग तपाईँको अपिल के छ?
जुन मैले आफ्नो कर्मले यहाँसम्म आइपुगेको छु, यसपछिको चाहिँ यहाँहरूको प्रेमले गर्दा म टप 5 टप 1 आउनका लागि चाहिँ प्रत्येक साथीहरूले आफ्नो क्षेत्रबाट आफ्नो साथीहरूलाई चाहिँ एउटा एउटा भोट हालिदिएर मलाई चाहिँ टप 1 पारिदिनुहुनेछ भन्ने आशा लिएको छु।
कसरी तपाईँलाई
मलाई भोट गर्दा चाहिँ मोबाइलको म्यासेज बक्समा जाने, क्यापिटल IIN टाइप गर्ने, क्यापिटल अक्षरमा IIN टाइप गर्ने अनि स्पेस दिने, 02 लेख्ने र 34001 सेन्ड गरिदिनु भयो भने मलाई चाहिँ एउटा भोट पाक्छ।
महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत नेपालगञ्जकी बिन्दु कुवर। अब बाँकी खबरको श्रृङ्खला। रानीवन 9 दैलेखकी मैनकला विगत 40 हुनुभयो। उमेर छिप्पिँदै जाँदा रोगले च्याप्दै गएपछि 1 अस्पतालमा धाइरहेकी उहाँ तल्लो पेट दुख्ने समस्याबाट भने छुटकारा पाउन सक्नु भएको छैन। वर्ष दिनदेखि बिरामी उहाँसँग गाउँकै स्वास्थ्य केन्द्रबाट सामान्य उपचार गरेर बस्नुभएको थियो। रोग जटिल बन्दै गएपछि जिल्ला स्वास्थ्यमा उहाँ आउनुभयो। यसपटक भने पुरुष डाक्टरलाई झैँ उहाँलाई रोग लुकाउनु परेन। महिला चिकित्सक भेटेपछि उहाँले आफ्ना सबै समस्या खुलस्त सुनाउन सक्नुभयो। मैनकला मात्र होइन, पुरुष डाक्टरसँग आफ्ना सबै समस्या बताउन नसक्ने बिरामी महिला पाएपछि खुसी देखिएका छन्। लोग्ने मान्छेसँग कसरी सबै समस्या भन्नु गाह्रो हुन्थ्यो, महिला पाउँदा सजिलो भएको छ उहाँले भन्नुभयो। ज्योति कटवालले दैलेखको खबर कान्तिपुरमा लेख्नु भएको छ।
टिकापुर घटनाका आगजनी पीडितले राज्यले क्षतिपूर्ति दिन कन्जुसाई गरेको गुनासो गरेका छन्। उनीहरूले घटना घटेको 16 महिना बित्दा पनि राज्यबाट क्षतिपूर्ति नपाएको बताए। 2072 भदौ 8 गते टिकापुर स्थित थारू समुदायका घर र पसलमा आगजनी भएको थियो। अघिल्लो दिन प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण नेउपाने सहित 8 सुरक्षाकर्मी र 1 नाबालकको ज्यान जाने गरी टिकापुर घटना भएको थियो। नागरिक पश्चिमेलीमा योगेश रावलले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा शिक्षामा पहुँच बढाउने उपाय,
पछौटेमा परेका त्यो खालको त्यो समुदायलाई चाहिँ विशेष चाहिँ प्याकेजका साथ सरकारले योजना बनाएर अगाडि बढ्दाखेरि त्यो सुधार गर्न सकिन्छ जस्तो
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सहयोगका लागि अपिल एस बाँके दृष्टिविहीन क्रिकेट सङ्घबाट विश्वकप T20 दृष्टिविहीन क्रिकेट प्रतियोगितामा बाँकेका 4 जना खेलाडीहरू पर्नु भएको छ।
खेलाडीहरू देशका गहना हुन्, त्यसैले हामी दृष्टिविहीनहरूसँग भएको सामग्री किनेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
सहकारी कम्पनी पशुपति अगरबत्ती उद्योग नेपालगञ्ज बाँके
दृष्टिविहीन क्रिकेट सङ्घ नेपालगञ्ज। सम्पर्क नम्बर 98484-34689, 98484-34689 र 98582-28818।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौँ, स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौँ। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेजनगरमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको, केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थवर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती, जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर बीरबहादुर हमाल 98-41-85-98-95, व्यवस्थापक जानकी कुमारी दानी हमाल।
विश्रामपछि पश्चिम डायरीमा स्वागत छ। अब बाँकी खबर। बाँकेको अगैयामा आज एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनवाईको आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा कार्यक्रम हुन थालेको हो। यसै सन्दर्भमा थप कुराकानी गर्नका लागि अहिले बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्था हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पन्थजी, यहाँलाई स्वागत छ।
धन्यवाद।
एकीकृत घुम्ती शिविर र यो सार्वजनिक सुनवाई कार्यक्रमको तयारी पुरा भएको हो?
हामीले त्यो तयारी पुरा गरेका छौँ। विभिन्न हाम्रा सरकारी कार्यालयहरूले अब त्यस ठाउँमा जानको लागि तयारी सुरु गरिसकेका छन्।
खास यसमा के उद्देश्य हो र यसको कार्यक्रमको बारेमा अलिक विस्तृत रूपमा बताइदिनुहोस् न।
यसको मुख्य उद्देश्य भनेको जनतालाई नजिकबाट सरकारी सेवा सुविधाहरू प्रवाह गर्ने हो। सम्माननीय प्रधानमन्त्रीज्यूको 28 बुधे जुन निर्देशन पनि छ, त्यो अनुसार पनि हामीले जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने भन्ने कार्यक्रम राखेका हौँ र यसमा नागरिकता हामी वितरण गर्नेछौँ। त्यसपछि गएर फोटोसहितको मतदाता नावली सङ्कलन हुनेछ। स्वास्थ्य सेवा पनि हामी प्रवाह गर्नेछौँ। पशुको स्वास्थ्य जाँच पनि हामी गर्नेछौँ। कृषि बिउ बिउको वितरण लगायतका कामहरू पनि हामीले गर्नेछौँ। त्यसपछि गएर अरू विषयगत कार्यालयहरूले पनि त्यहाँ सेवा प्रवाह गर्नेछन्।
यो कति बजेदेखि कति बजेसम्म चल्छ?
यो 9 बजेदेखि सुरु हुनेछ र बेलुकी 5 बजेसम्ममा हामी सबै सेवाहरू सक्नेछौँ प्रवाह गरेर।
हवस्, धन्यवाद यो जानकारीका लागि। धन्यवाद। उहाँ हुनुहुन्थ्यो बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थ।
अझै पनि सम्पूर्ण बालबालिकाहरूको शिक्षामा पहुँच पुग्न सकेको छैन। आर्थिक आयस्तर कमजोर भएका बालबालिका विद्यालयदेखि बाहिर छन्। खास गरी ग्रामीण क्षेत्रका र विपन्न समुदायका बालबालिकाहरू शिक्षाको मूल प्रभावबाट टाढा रहेको बताइन्छ। उनीहरूलाई कसरी शिक्षाको मूलधारमा ल्याउन सकिएला? सुनौ आजको नागरिक आवाज।
गणेश प्रसाद पाठक। कतिपय गरिबीको कारणले गर्दाखेरि किताब कपीहरूको पनि व्यवस्थापन गर्न नसक्ने अवस्था छ। त्यसको व्यवस्थापन पनि राज्यले गर्दै आइरहेको छ। त्यसलाई पनि समयमा नै उपलब्ध गराइदिन सकेको खण्डमा नै ग्रामीण क्षेत्रका बालबालिकाहरूको शैक्षिक स्तर चाहिँ सुधार गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
सन्ध्या गुप्ता। ग्रामीण वर्गका अभिभावक ज्यूहरूलाई अवेर गरेर हामीले चाहिँ उहाँहरूलाई अवेरनेस प्रोग्रामहरू दिएर विद्यालयमा पटक पटक बोलाएर भेला गरेर सम्पूर्ण कुराहरूको जानकारी दियो भने घरबाट नै क्वालिटी एजुकेसन उहाँहरूबाट उत्प्रेरणा पाउँछ आउनुभयो भने उहाँहरूले सिकाउन थाल्नुभयो भने हामीले त विद्यालयमा दिनै हाल्छौँ।
सतीश निरौला, वास्तवमा ग्रामीण क्षेत्रमा बालबालिकाको शिक्षाको पहुँच वृद्धि गर्न र उनीहरूको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको लागि सरकारले नै राज्य स्तरबाट विशेष प्याकेज योजनाहरू ल्याउन जरुरी देखिन्छ। ग्रामीण क्षेत्रका विपन्न खास गरी पछौटेमा परेका त्यो खालको त्यो समुदायलाई चाहिँ विशेष चाहिँ प्याकेजका साथ सरकारले योजना बनाएर अगाडि बढ्दाखेरि त्यो सुधार गर्न सकिन्छ जस्तो लाग्छ।
अर्जुन सिग्देल, त्यसको लागि चाहिँ राज्य तर्फबाट चाहिँ निजी क्षेत्रलाई पनि समाहित गरेर साझेदारीको रूपमा चाहिँ कार्यक्रमहरू लिएर जानुपर्छ। निजी क्षेत्र चाहिँ राज्यको प्रतिस्पर्धी नभएर सहयात्री हो, त्यो खालले निजी क्षेत्रलाई सम्बोधन गरेर गयो भने धेरै समस्याहरू चाहिँ हल हुन्छन्।
पश्चिम डायरीमा अब नागरिक मत। फोटोसहितको मतदाता नामावलीको महत्त्व र आवश्यकता किन? आजको नागरिक मतमा नेपालगञ्ज 12 समावेशी टोलका गोविन्द रेग्मीको विचार।
अब यो मतदाता नामावलीमा फोटोसहितको हाल्नु के छ भने, यहाँ फर्जी मत हाल्ने के गर्ने, दुनियाँ किसिमको विगतमा भइराखेका हुँदा अहिले आफ्नो हक र अधिकारको लागि र स्वयं व्यक्तिले आफूले चाहेको व्यक्ति छनौटको लागि पनि अनिवार्य र फोटो अनिवार्य हुनु ठिक लागेको छ मलाई त। अब यसले के ऊ आउँछ भने, मान्छेहरूले फोटो खिचाएपछि म मतदान गर्न जानुपर्छ र मैले आफ्नो भनेको उम्मेदवारलाई छान्न पाउनुपर्छ भन्ने अधिकारबाट सुरक्षित गरिएको महसुस लाग्छ। निर्वाचन आयोगले विगतमा पनि अब सूचना निकाल्छ, यो वार्ड भन्छ, तर अलिक घर दैलो कार्यक्रम गरेर व्यवस्थित रूपमा छुट्यो कि छुटेन भन्ने त्यहाँका स्थानीयवासीहरूसँग पनि सम्पर्क गरेर गऱ्यो भने राम्रो होला जस्तो लाग्छ। स्थानीयको भूमिका के हुन्छ भने, हामीले त एउटा सचेत नागरिक भएको हुँदा आफूले वरपर यताउतालाई त आफ्नो अगल बगलकोहरू छुट्नुभयो कि गएर भनेर भनिन्छ, र यसलाई अझै व्यापक रूपमा लगेर कोही पनि हाम्रा भोटरहरू नछुटुन् भन्ने तरिकाले अभियान चलाउनु पर्छ भन्ने लाग्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेलाई फागुनभित्र खुल्ला दिशा मुक्त घोषणाको तयारी। सीमावर्ती गाविसलाई लक्षित गरी सीमा क्षेत्र विकास कार्यक्रम।
बर्दिया ठाकुरद्वाराका रिसोर्टलाई लगानी बढाउन चुनौती। सरकारले बैङ्क तथा वित्तीय संस्था विस्तार गर्न नसक्दा समस्या।
शिक्षक सुगम केन्द्रित हुँदा दाङमा दुर्गमका विद्यालय सुन्ने। जाजरकोटका 20% विद्यालयमा अझै पाठ्य पुस्तक पुगेन।
र बाँकेको अगैयामा आज एकीकृत घुम्ते शिविरको आयोजना। अहिले बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म कार्यक्रम चल्ने।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै विनोद र प्रिया बिदा हुन्छौ। आज पौष 12 गते मंगलबार, डिसेम्बर 27 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।